माओवादीले घोषित रूपमै सशस्त्र युद्ध थालेको समय यताको हिसाब राख्ने हो भने ठ्याक्कै 3 दशक पुग्यो। यो भिडियो सामग्री तयार पार्दै गर्दा छापामार शैलीको जनयुद्धका कमान्डर प्रचण्ड सत्तामाथि काङ्ग्रेस र एमाले मिलेर मध्यरातमा गरेको सर्जिकल स्ट्राइक पछिको छटपटीमा छन्। पछिल्लो राजनीतिक परिघटनापछि माओवादी पार्टीभित्रै पनि दाहालको कार्यशैली र पार्टीले उठाउँदै आएको एजेन्डाको अवस्था र दशक लामो सत्ता अभ्यासको समीक्षा हुनुपर्ने माग उठ्न थालेको छ। के पुष्पकमल दाहाल नेतृत्वको 3 दशक यता चलेको माओवादी आन्दोलन यही सत्तापलटपछि निर्मम समीक्षा गर्नुपर्ने बिन्दुमा आइपुगेको हो? आजको कान्तिपुर एक्सप्लेनरमा हामी सशस्त्र युद्धका कमान्डर प्रचण्डदेखि उथलपुथलका नायकको पगरी भिरेका पुष्पकमल दाहालसम्मको यात्रा र सिङ्गो माओवादी पार्टीको शक्तिबारे समीक्षा गर्नेछौँ।
भन्न चाहँदैन तिनीहरूले, यो काङ्ग्रेस एमाले भन्न नचाहने मात्र तिनीलाई थाहा छ, उनको सत्तो जान्छ।
कुरा सुरु गरौँ सत्तापलटको केही दिन अघि पुष्पकमल दाहालले सार्वजनिक रूपमा दिएको यो अभिव्यक्तिबाट।
तरिका मिल्यो भने पुरै अवधि बसिन्छ, ढुक्क भएर काम गरेर सजिलो छैन हामीलाई, हामीलाई हटाउन सजिलो छैन। इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनका कारणले र हाम्रो जादुई नम्बरका कारणले पनि, जादु नम्बर छ हाम्रो, थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन, जादुवाला नम्बर छ।
कहिले काङ्ग्रेसको भुइँ चढेर त कहिले एमालेको काँध चढेर सधैँ सत्ताको नेतृत्वमा पुगेका पुष्पकमलका निम्ति यस पालाको सत्तापलट अप्रत्याशित थियो भन्नेमा दुई मत रहेन। तर के यो सत्तापलटले माओवादीलाई आफ्नो यात्रामाथि समीक्षा गर्ने मौका दिएको छ त? सिङ्गो माओवादी पार्टीले शान्ति प्रक्रियापछिका सत्ता यात्राको समीक्षा कसरी गर्ला? व्यक्तिगत लान्छनामा उत्रिएर पार्टीको बचेखुचेको अस्तित्व समाप्त पार्ला कि साँच्चै आत्मआलोचना गरेर सङ्गठित बन्ला? त्यो त यसै भन्न सकिन्न। तर यति चाहिँ पक्कै भन्न सकिन्छ, पुष्पकमल दाहालले आफ्नो उकाली ओह्रालीको समीक्षा जबसम्म निर्मम गर्ने छैनन् तबसम्म न त उनको राजनीति अघि बढ्नेछ न त सिङ्गो माओवादीको राजनीतिक यात्रा सोचे जस्तो सहज हुनेछ। पुष्पकमल दाहालको व्यक्तित्वभित्र लुकेको माओवादीको राजनीतिक यात्राको चर्चा गर्नु यतिखेर पक्कै पनि सान्दर्भिक हुनेछ। 2052 सालमा सशस्त्र युद्ध सुरु गरेको माओवादीभित्र त्यसको 1 दशक पुग्दै गर्दा आन्तरिक विवाद चरम बिन्दुमा थियो। 2062 असोजको कुरा हो, रुकुमको चुनमाङ बैठक। यो त्यही बैठक हो जुन माओवादीलाई सशस्त्र युद्धबाट प्रतिस्पर्धात्मक राजनीतिमा आउने टर्निङ पोइन्ट बन्यो। यही बैठकमा तत्कालीन सहयात्री बाबुराम भट्टराईले प्रचण्डको व्यक्तित्वबारे केही शब्द खर्चेका थिए। बाबुरामले उक्त बैठकमा भनेका थिए, विचार र भावनाको उचित संयोजन गर्ने कला अध्यक्ष प्रचण्डबाहेक अरू कसैमा छैन, मेरो त छँदै छैन, यो पक्ष सबैले बुझ्नुपर्छ, बुझेन भने मिस्टेक हुन्छ। उहाँको विचार र भावनाको सम्मान गर्दा गर्दै पनि म आफै निरस व्यक्ति भएको नाताले उहाँको आनी बानी चाहिँ अलि अनौठो लाग्थ्यो। उहाँलाई यताउता गरिरहनु पर्ने, मजाक गरिरहनु पर्ने, उत्तेजनामा आइरहनु पर्ने, त्यो मलाई भने मनै नपर्ने, के ताल हो यिनको भन्ने पनि लाग्ने। एक हिसाबले महानताको जुन कल्पना गरिएको हुन्थ्यो पछि गफ गर्न थालेपछि त्यस्तो नपाइने, बोल्न थालेपछि जे पनि बोल्ने। बाबुरामले चुनमाङ बैठकमा भने जस्तै पुष्पकमल दाहालको व्यक्तित्वभित्र लुकेको छविलाल र प्रचण्ड बेलाबखत अनेकन स्वरूपमा प्रकट भइरहन्छन्। पुष्पकमलको यही बदलिरहने स्वभाव र छटपटीले राजनीतिलाई पनि उनकै शब्दमा भन्दा तरङ्गित गरिरहन्छ। भलै प्रचण्डले बारम्बार आफूभित्रको अस्थिर चरित्रलाई गतिशील चरित्रको उपमा दिँदै यसैका कारण सशस्त्र युद्धदेखि शान्ति प्रक्रियासम्म सम्भव भइरहेको बताउने गरेका छन्।
संविधान सभामा गयो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गयो, शान्ति प्रक्रिया भयो, समृद्धिको एउटा नयाँ अभियान चलेको छ, प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो।
तर यति बेला पुष्पकमल दाहालको स्वभाव र छटपटीबाट नेपाली राजनीतिको कस्तो आकार ग्रहण गर्छ भन्नेमा मात्रै छैन, पुष्पकमलको सोच र कदमले सिङ्गो माओवादी पार्टीको भविष्य कस्तो हुनेछ र माओवादीले थालेको सशस्त्र युद्ध के यही दिनको निर्माणका लागि भएको थियो त भन्ने एकछिन प्रश्न पनि खडा भइसकेको छ। समीक्षा गरौँ 2063 शान्ति प्रक्रियापछिको माओवादी यात्राको। शान्ति प्रक्रियापछि 13 वटा सरकारहरू बने, जसमध्ये 10 वटा सरकारमा माओवादी सत्ता साझेदार दलको रूपमा रहेको थियो। 2067 तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेतृत्वको सरकार, 2069 मा बनेको प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको मन्त्री परिषद र 2070 फागुनमा काङ्ग्रेस सभापति सुशील कोइराला नेतृत्वमा बनेको सरकारमा मात्रै माओवादी प्रतिपक्षमा रहेको थियो। पछिल्ला 17 वर्षमा बनेका 13 सरकारमध्ये 10 सरकारमा सत्ता यात्राको स्वाद चाहेको माओवादीले यो 17 वर्षमा सम्पन्न भएका संविधान सभाका 2 निर्वाचन र 2 सङ्घीय निर्वाचन गरी 4 निर्वाचनमा भने आफ्नो आकार निरन्तर खुम्चाउँदै गएको छ। 2064 भएको पहिलो संविधान सभामा माओवादीले प्रत्यक्षतर्फ 120, समानुपातिकतर्फ 100 र मनोनित 9 गरेर 229 सिट जितेको थियो। 2070 भएको दोस्रो संविधान सभा निर्वाचनमा माओवादीले प्रत्यक्षमा 26 र समानुपातिकमा 54 गरेर जम्मा 80 सिटमा खुम्चिएको थियो। माओवादीको ओह्रालो यात्रा 2074 निर्वाचनपछि पनि कायमै रह्यो। यो निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ 26 र समानुपातिकतर्फ 17 सिट जित्यो। अनि 2079 निर्वाचनमा त माओवादी प्रत्यक्षतर्फ 18 र समानुपातिकतर्फ 14 सिटमै खुम्चियो। माओवादी कसरी निरन्तर जनमतमा ओह्रालो लागिरहेको छ भनेर बुझ्न यो इन्फोग्राफ हेर्नुहोस्। 2064 सालमा माओवादीले 29% मात्रै मत पाएको थियो। 2070 यो झरेर 15% सीमित भयो। 2074 सालमा 13% र 2079 सालमा 11% मत खुम्चियो। माओवादीको राजनीतिक उत्कर्षदेखि पछिल्लो ओह्रालो यात्रासम्म सधैँ एक छत्र नेतृत्वमा छन् उही पुष्पकमल दाहाल। जसरी सशस्त्र युद्धदेखि शान्ति प्रक्रियासम्मको सारा जस पुष्पकमलले पाएका थिए, अब त्यसै गरी पार्टीको निरन्तरको क्षयीकरण र सत्तामोहबाट सृजित आजको राजनीतिक दुर्दशाको अवजस पनि पुष्पकमल दाहालको टाउकोमा पर्ने निश्चित छ। जस अवजसको कुरा यतिमै मात्र सीमित छैन। यति बेला त के माओवादीको भविष्य सकिन लागेको हो? के माओवादीले सशस्त्र युद्ध अघि उठाएका सारा मुद्दा विसर्जन भएका हुन् भन्ने जस्ता अनगिन्ती प्रश्नहरूले पनि अब पुष्पकमल दाहाल र माओवादी नेतृत्वलाई छोड्ने देखिँदैन। माओवादीमा बसेर जनयुद्धको सङ्घर्ष र शास्ति नभोगेका तर सत्ताको तर मार्दै माओवादीको सन्निकट भएकाहरूले भन्न सक्छन् अहिले पनि माओवादीको नेतृत्व देशका 221 स्थानीय तहमा छ। तर यही उपलब्धिका भरमा न त माओवादीले आफ्नो विरासत थाम्न सक्छ, न त 17,000 ज्यान गएको जनयुद्धको औचित्य पुष्टि गर्न सक्छ। सत्ताको च्याखेदाउ थाप्दा थाप्दै पुष्पकमल दाहाल आफैमा चेसको पिउसो जस्तो बन्न पुगेका छन्। अनि सिङ्गो नेतृत्व पङ्क्तिको सत्ता अनुरागले पार्टी संरचना भने थिलो थिलो भएको छ। दाहालमाथि लाग्ने अर्को गम्भीर आरोप हो पार्टीको आन्तरिक लोकतन्त्रमाथिको चरम व्यवस्था। नेकपा माओवादी केन्द्रको 2078 पुसमा महाधिवेशन भएको थियो। त्यसमा निर्णय भएको थियो जनवर्गीय सङ्गठन र मोर्चाको विशेष महाधिवेशन 6 महिनाभित्र सम्पन्न गरिनेछ। तर 6 महिना बितेको पनि महिनौ भइसक्यो तर माओवादीलाई पार्टी सङ्गठन निर्माण गर्ने कुनै हतारो छैन। खुला राजनीतिमा आएको 2 दशक पुगिसक्दा पनि दाहालले पार्टीभित्रै आन्तरिक लोकतन्त्रको जग बसाल्नतर्फ चासो नदिएको उनकै सहयात्रीहरू आरोप लगाउँछन्। अहिले पनि पार्टीका यङ कम्युनिस्ट लिग, YCL, अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल मजदुर सङ्गठन, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, दलित मुक्तिमोर्चा, जनजाति महासङ्घ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा, नेवा मुक्तिमोर्चा, तमु मुक्तिमोर्चा र अनेरासोवी क्रान्तिकारीको अधिवेशन भएको छैन। यी सबै सङ्गठन एक हिसाबले भन्दा तदर्थवादमा चलेका छन्। एकातिर पार्टी सङ्गठनको यो बेहाल छ, अर्कोतर्फ पुष्पकमल दाहाल भन्दैछन् हामीसँग जादुको नम्बर छ।
जादुई नम्बरका कारणले पनि जादु नम्बर छ हाम्रो।
सधैँ अनेकन राजनीतिक प्रयोग रुचाउने अस्थिर स्वभावका प्रचण्डले शान्ति प्रक्रिया यता माओवादीलाई आकार दिन अनेकन प्रयोगहरू गरे। तर त्यस्ता कुनै पनि प्रयोग न त सैद्धान्तिक रूपमा सही थिए भनेर पुष्टि हुन सके, न त त्यसले सिङ्गो पार्टी पङ्क्तिलाई नै फाइदा पुर्यायो। भलै प्रचण्डले आफ्नो अस्थिर स्वभावलाई बेलाबखत डाइनामिक चरित्रको रूपमा अर्थ्याउने गरेका छन्। 2051 सालमा तत्कालीन नेकपा एकता केन्द्रबाट विभाजित भएर बनेको नेकपा माओवादीमा 2065 नारायण काजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मिसिएपछि नेकपा एकीकृत माओवादी बन्यो। नेतृत्व पङ्क्तिसँग विद्रोह गरेर असन्तुष्टि जनाएर छोडेका सहयात्रीहरू रामबहादुर थापा बादल, मातृका यादव लगायतकाहरू पार्टीको पुरानै घरमा फर्किने भएपछि 2073 जेठमा एकीकृत माओवादीको नाम फेरिएर नेकपा माओवादी केन्द्र बन्यो। 2075 जेठ 3 नेकपा एमालेसँग एकता गरेर नेकपा बनेपछि माओवादीले माओवादलाई चटक्कै छोड्यो। तर बालुवाटारमा पुष्पकमल दाहाल र केपी शर्मा ओलीले सँगै रुख रोपेर सुरु गरेको सहयात्रा लामो समय जान सकेन। पाइलट र को पाइलटको राजनीतिक इक पार्टी विभाजनमा परिणत हुन पनि त्यति धेरै समय लागेन। 2077 फागुन 23 सर्वोच्च अदालतको फैसलापछि फेरि बिउ थियो उही पुरानै माओवादी केन्द्र। 2051 सालको नेकपा एकता केन्द्रदेखि हालको माओवादी केन्द्रसम्मको नेतृत्वका पुष्पकमल दाहालले जति सत्ता र नेतृत्वको अनवरत घोडसवार सायदै इतिहासमा कुनै नेताले गरेका छन्। तर अचानकको सत्ता पलटपछि प्रतिपक्षको किनारमा हुत्तिएका पुष्पकमलमाथि सिङ्गो पार्टीको भविष्य र दशक लामो सशस्त्र जनयुद्धको औचित्य के थियो भन्ने प्रश्नले डसिरहनेछ। यति बेला सिङ्गो माओवादी पङ्क्ति एक हिसाबले भन्दा छटपटीमा छ। सशस्त्र सङ्घर्षका दौरान ज्यानको बाजी थापेकाहरू पार्टी नेतृत्वसँग चरम असन्तुष्टिमा छन्। राजदूतको पददेखि अन्य संवैधानिक नियुक्तिमा पार्टी पङ्क्तिले सशस्त्र द्वन्द्वमा होमिएकाहरूलाई भन्दा अरूलाई नै छान्ने गरेको छ। भ्रष्टाचारदेखि सङ्गठित सुन तस्करीसम्मका अपराधमा पार्टी नेतृत्व पङ्क्ति बारम्बार मुछिएका घटनाबाट पनि सिङ्गो पार्टी थिलोथिलो भएको छ। माओवादी पार्टी र दाहाल स्वयंले चरम व्यवस्था गरेको अर्को महत्त्वपूर्ण विषय हो संक्रमणकालीन न्याय। यस सम्बन्धी कानुन ल्याउन उनले जसरी व्यवस्था गरिरहेका छन् त्यसले हजारौँ द्वन्द्व पीडितहरूको रोदन र व्यथालाई खिस्याइरहेको छ। के उथलपुथलको नायकको उपाधि पाएका पुष्पकमल दाहालले आफूमाथि समीक्षा गर्लान् कि जादुई नम्बरको भ्रम बोकेर सत्ता पलटको अर्को खेलमा उनी निरन्तर लागि पर्लान्? यसको उत्तर निकट भविष्यले दिनेछ। तपाईँलाई आजको कान्तिपुर एक्सप्लेनर कस्तो लाग्यो? तल कमेन्ट बक्समा कमेन्ट लेख्न नबिर्सनुहोला।